प्रिय श्रोता, कार्यक्रम मसीहको कथामा तपाईँलाई स्वागत छ। आजदेखि 56 दिनसम्म तपाईँ लगातार रूपमा कार्यक्रम मसीहको कथा सुन्नुहुनेछ। उहाँ त येशु मसीह हुनुहुन्छ, जो आजभन्दा 2000 वर्ष अघि इसरायलको बेतलेहेममा कन्या मरियमको कोखबाट जन्मनुभयो। येशु मसीहको जीवन र उहाँका शिक्षाहरू आज करोडौँ व्यक्तिहरूको जीवनमा मुक्ति, शान्ति र आनन्दको मार्ग बनेका छन्। मेलमिलाप र सङ्गतिको निम्ति उत्साह बनेका छन्। जसै तपाईँ यो कार्यक्रम सुन्दै जानुहुनेछ, तपाईँको मनमा ईसा मसीहको बारेमा विभिन्न जिज्ञासाहरू उत्पन्न हुनेछन्। तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना यो कार्यक्रमको अन्त्यमा तपाईँलाई सुनाउनेछौँ। अब भने आउनुहोस्, सुनौ मसीहको कथाको पहिलो भाग। नासरतका ख्रीष्ट येशु मसीहको कथा पवित्र बाइबलका 4 सुसमाचारबाट निकालिएको हो। प्रभुका चेला युहन्नाले, मैले यी कुराहरू लेखेँ ताकि तिमीहरूले येशु ख्रीष्ट नै मसीह परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्न सक भनेर लेख्दा यो उद्देश्यलाई स्पष्ट पारेका थिए। निश्चय नै येशु ख्रीष्टका सम्पूर्ण कुराहरूलाई हेर्दा उहाँको अचम्मको जन्म, उहाँको पापरहित जीवन, उहाँले गर्नुभएका आश्चर्यका कामहरू, उहाँले प्रदर्शन गर्नुभएको प्रेम, उहाँको मृत्यु, पुनरुत्थान र यी अरू थुप्रै कुराहरूले सजिलै यो प्रमाणित गर्दछन् कि येशु ख्रीष्ट नै प्रतिज्ञा गरिएको मसीह र मानव जातिका मुक्तिदाता हुनुहुन्छ र उहाँ नै साँचो परमेश्वरका पुत्र हुनुहुन्छ। एउटा गाउँमा टङ्कप्रसाद भन्ने ब्राह्मण थिए। उनको घरमा बिरे र उनकी श्रीमती हली गोठालोको काम गर्दै थिए। उनीहरूको एउटा 3 कमल नाम गरेको छोरो थियो। अचानक वर्षायामको पहिरोमा परि बिरेका दुवैजनाको मृत्यु भयो। उनीहरूको मृत्यु पश्चात कमलको बिचल्ली भयो। कमल टुह्रो भयो, असहाय भयो। त्यो बेला ऊ केवल 3 नाबालक मात्रै थियो। टङ्कप्रसादको एउटा छोरा थिए, उनको नाम विजय थियो। उनी येशु ख्रीष्टलाई पछ्याइ हिँडेका हुनाले आफ्ना बाबु आमाद्वारा घरबाट निकालिएका थिए। विजयले अचानक कमलको बिचल्ली भएको थाहा पाइ उसलाई आफ्नो डेरामा लगी पाल्ने निर्णय गरे। कमल विजयसँग बसेर हुर्कन पायो। कमल कथित दलित जातको भएको हुनाले उसलाई पालेको र जातवात नमानेको आरोपमा जिल्लाको शिक्षा अधिकृतले विजयलाई सरुवा गरिदिए। विजय आफ्नो जागिरको सिलसिलामा टाढा गई डेरा लिएर बसेका थिए, तर उनकी श्रीमती र कमल पुरानै गाउँमा बसेका थिए। जब कमल बढ्दै गयो, उसले विजयलाई आफ्नो बाबु जस्तै देख्न थाल्यो। आफू दलित घरमा जन्मिएकोलाई विजय जस्तो उच्च जातको मानिसले आफ्नो छोरो बनाएकोमा कमलले प्रश्नहरू गर्न थाल्यो। तर विजयकी श्रीमतीले येशु मसीहलाई पछ्याउनेहरू सबै परमेश्वरका छोराछोरी बन्दछन् भन्ने गर्दथिन्। परमेश्वर एकमात्र बाबा भएको घरमा छुवाछुत र भेदभाव हुँदैन। त्यो सुनेर कमलले पनि बाइबल पढ्न थालेको 1-2 जति भइसक्यो। आज विजय छुट्टीमा घर आएका छन्। उनीहरूको बीचमा बाइबलका कहानीहरूको बारेमा कुराकानी सुरु हुन्छ।
तपाईँलाई थाहा छ, मलाई बाइबलका कथाहरू मनपर्छ, तर कहिलेकाहीँ म अलमल्लमा पढ्छु।
कमल, तिमीले अल्मल ल्याउने कुरा के पायौ?
सुसमाचारहरूका कतिपय कथाहरू एक आपसमा अलि नमिले जस्ता देखिन्छन्।
तिमीलाई यस्तो लागेको त यी 4 सुसमाचारहरू विभिन्न मानिसहरूले लेखेको हुनाले हो। निश्चय परमेश्वरले ती सबैलाई प्रेरणा दिनुभएको भए तापनि हरेक सुसमाचार छुट्टा छुट्टै श्रोताहरूको लागि लेखिएको
हो। त्यसैले बाइबलको सबै कथा सुन्न पाए त मैले अझ राम्ररी बुझ्न सक्थे कि।
ओहो, यो राम्रो विचार हो। तिमीले बुझ्ने गरी येशु ख्रीष्टको कथा तिमीलाई सुनाऊ है त।
तपाईँले सुनाउनुहुन्छ, त्यो त एकदमै राम्रो हुने थियो।
तिमीले पनि मलाई सहायता गर्नुपर्छ।
तपाईँले के भन्नुभएको? मैले कसरी सहायता गर्न सक्छु र?
तिमीले नबुझेको ठाउँहरूमा प्रश्न सोधेर सहायता गर्न सक्छौ।
ए, त्यस्तो त म गर्न सकिहाल्छु नि।
ल कमल, हामी दुईजना जति सक्दो धेरै समय सँगै बिताउँ र म तिमीलाई कथा सुनाउनेछु।
र यसरी विजय आफ्नो किशोर मित्र कमललाई मसीहको कथा भन्न तयार भए। येशुको जन्मको कथा बप्तिस्मा दिने युहन्ना नाम गरेका व्यक्तिको जन्मसँग सम्बन्धित छ। युहन्ना र येशुको जन्मका कथाहरू यहुदियाको प्रान्तमा सुरु हुन्छ। यो प्रान्त यरुसलेमदेखि नजिकै पर्छ। विजयले कमललाई कथा भन्दै गर्दा हामी पनि सुनौँ।
ती दिनहरूमा यहुदियाको राजा हेरोदको समयमा यरुसलेम सहरको नजिकैको गाउँमा जकरिया नाम गरेका एकजना पुजारी बस्थे। उनको विवाह एलिसिबासँग भएको थियो। उनी हारुनको सन्तानका थिए, जो इजरायलका सन्तान मिश्रबाट निस्कने बेलाका पहिलो पुजारी थिए। यो कुरा येशु जन्मनुभन्दा 1000 वर्षभन्दा अघिको कुरा हो। त्यस बेला मोसा अगुवा थिए। जकरिया र एलिसिबा दुवै असल मानिसहरू थिए र परमेश्वरको दृष्टिमा योग्यका थिए। उनीहरू एकदमै वृद्ध थिए र उनीहरूको सन्तान नभएकोले दुखी थिए। उनीहरूले परमेश्वरसँग बारम्बार एउटा सन्तानको लागि प्रार्थना गरिरहन्थे।
मलाई भन्नुहोस्, सन्तान हुन किन यति जरुरी थियो?
हेर कमल, ती दिनहरूमा छोरा छोरीलाई परमेश्वरको ठूलो आशिष भनी मानिन्थ्यो। एउटी स्त्रीले बच्चा जन्माउन नसक्नु उसको लागि एकदमै शर्मको कुरा हुन्थ्यो। उनलाई यो परमेश्वरबाटको दण्ड जस्तो लाग्थ्यो। जकरिया र एलिसिबा जस्ता दुईजना मानिसहरूले परमेश्वरलाई यति धेरै प्रेम गर्दै गर्दा पनि परमेश्वरले उनीहरूलाई किन एउटा बालक दिनु भएन भनेर बुझ्न सकेनन्। अब उनीहरूको त बच्चा पाउने उमेर पनि बितिसकेको थियो। अब उनीहरूमा बच्चा पाउने आशा त कति पनि बाँकी थिएन। धेरै वर्ष बितिसकेको थियो। जकरिया आफ्नो गाउँबाट यरुसलेमको मन्दिरसम्म जाँदा उनले छोराछोरीको बारेमा केही पनि सोचेका थिएनन् होला। उनी पुजारीको रूपमा धार्मिक विधि गर्न यरुसलेममा आफ्नो पालोमा जाँदै थिए। यरुसलेमको सबैभन्दा विशेष संरचना भनेको मन्दिर थियो। जकरिया सहरतिर जाँदै गर्दा यो कुरा एकदम स्पष्ट देख्न सकिन्छ। मन्दिरका कामहरूमा सेवा पुर्याउनका लागि थुप्रै पुजारीहरूको खाँचो पर्थ्यो। विशेष गरी दैनिक रूपमा पशुहरूको बलि चढाउने बेलामा यस्तो हुन्थ्यो। पुजारीहरू ती पशुहरूलाई ग्रहण गर्ने र विशेष वेदीमा बलिदानहरू चढाउनका लागि आवश्यक सबै कुराहरूको लागि उनीहरू नै जिम्मेवार हुन्थे। यी बलिदानको कामहरू मन्दिरको बाहिर गरिन्थ्यो। मन्दिरमा सेवा पुर्याउनको लागि पुजारीहरूका 24 समूहहरूले पालै पालो काम गर्थे। हरेक समूहले एक हप्ता काम गर्थ्यो। जकरिया र उनको समूह मन्दिरमा आफ्नो पालोमा सेवा गर्नका लागि यरुसलेममा आए। हरेक हप्ता 300 सेवा गर्नु पर्दथ्यो। मन्दिरले सहरको डाँडामा ठुलो ठाउँ ओगटेको थियो। डाँडाको टुप्पोमा भने सम्म थियो र मन्दिर नै यहाँको सबैभन्दा ठुलो भवन थियो। मन्दिर आफै पनि दुई भागमा विभाजित थियो। एउटा भागलाई पवित्र स्थान भनिन्थ्यो र अर्कोलाई महापवित्र स्थान भनिन्थ्यो। मन्दिरको चोकमा बलिदानहरू चढाउनका लागि वेदीहरू पनि थिए। वेदीको नजिकै एउटा ठुलो पानीको भाँडो थियो र यसले वेदी सफा गरिन्थ्यो।
मलाई एकदम खुल्दुली लागिरहेको छ। के पुजारीहरूको कुनै विशेष काम हुन्थ्यो र?
पुजारीहरूको जिम्मेवारी मध्ये एउटा काम चाहिँ उनीहरूले मन्दिरमा धूप बाल्नु पर्दथ्यो। धूप बाल्दा यसले मिठो वासना दिदथ्यो। बलिरहेको धूप प्रार्थनाको सङ्केत थियो। मन्दिरको टुप्पासम्म धूपको धुवाँ पुग्दा यसले प्रार्थनाहरू परमेश्वरतिर गएको कुराको स्मरण गराउँथ्यो। धूप बाल्नलाई छानिएको पुजारी महापवित्र स्थानमा मानिसहरूको पापको प्रायश्चितको लागि एक्लै जान्थे। यो विशेष दिनमा मन्दिरमा धूप बाल्ने जिम्मा जकरियाको थियो। उनले धूप बाल्दै थिए। हजारौं मानिसहरू मन्दिर बाहिर प्रार्थना गरिरहेका थिए। जकरियाले आफ्नो धूप बाल्ने काम गर्दै थिए। अचानक उनी झस्के। त्यहाँ एउटा स्वर्गदूत धूपको वेदीको दायाँतिर उभिरहेका थिए। जकरिया एकदम डराए। स्वर्गदूतले उनीसँग कुरा गरे।
जकरिया, नडराऊ, तिम्रो प्रार्थनाको सुनाई भएको छ। तिम्री पत्नी एलिसिबाले एउटा छोरो जन्माउने छिन्। तिमीले त्यो बालकको नाम युहन्ना राख्नु। यो बालक तिमीहरूको आनन्द हुनेछ। उसले धेरैलाई खुसी तुल्याउनेछ। ऊ जन्मदा धेरैले आनन्द मनाउने छन्। ऊ परम प्रभुको दृष्टिमा महान हुनेछ। उसले कुनै प्रकारको मध्य वा मदिरा पान गर्नु हुँदैन। बालक आमाको गर्भमा हुँदा नै पवित्र आत्माले भरिनेछ। उसले इसरायलका थुप्रै सन्तानहरूलाई उनीहरूको परमेश्वरतिर फर्काउनेछ। युहन्नाले अगमवक्ता एलियाको आत्मा र शक्तिमा सेवाको काम गर्नेछ। उसले इसरायलका थुप्रै सन्तानहरूलाई उनीहरूको परमेश्वरतिर फर्काउनेछ। युहन्नाले अगमवक्ता एलियाको आत्मा र शक्तिमा सेवाको काम गर्नेछ। उसले अनाज्ञाकारीहरूको हृदयलाई परमप्रभुमा फर्काउनेछ र उसले मानिसहरूलाई परमेश्वरको सेवा गर्नको लागि तयार पार्नेछ।
इसरायलको अन्तिम अगमवक्ता मलाकीसँग परमप्रभुले बोलेको 100 वर्ष बितिसकेको थियो। ती वचनहरू भविष्यका लागि दिइएका चेतावनीको बारेमा थिए। जसरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, त्यसै गरी अहिले एकजना स्वर्गदूतलाई उहाँले एउटा खबर दिनलाई जकरिया कहाँ पठाउनुभयो।
महारेको बेला, मलडेको बेला, सहारा खोज्दै हिँडेको बेला, महारेको बेला, मलडेको बेला, सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापमा डुबेको बेला, सहारा दिने मुक्तिको बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मेरो प्रभु येशु, मेरो प्रभु येशु, महारे बेला, मलडेको बेला, सहारा खोज्दै हिँडेको बेला,
मसीह येशू आज खरबौं मानिसहरूको निम्ति जीवनको मार्गदर्शक बन्नु भएको छ। यो मिठो गीत थियो शान्त पहर एल्बमबाट रामकृष्ण ढकालको मिठो स्वरमा। श्रोतावृन्द, मसीहको कथामा भएका यी पहिला घटनाहरू पवित्र धर्मशास्त्र बाइबलमा नयाँ नियमका प्रथम 4 सुसमाचारहरूका सुरुमा नै तपाईँले पढ्न सक्नुहुनेछ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कृपया हामीलाई आफ्नो प्रतिक्रिया जनाउन नबिर्सनुहोला। हाम्रो कार्यक्रमको पत्राचार गर्ने ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना छ mero.story@gmail.com। हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ। हामीलाई एसएमएस गर्नको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेजमा जानुहोस्, त्यहाँ TLM लेखेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। एकचोटि फेरि सुन्नुहोस्, हाम्रो कार्यक्रमको ठेगाना पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना mero.story@gmail.com। त्यस्तै गरेर एसएमएसमा आफ्नो म्यासेजको बक्समा गई TLM टाइप गरी स्पेस दिएर आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस पठाउन नबिर्सनुहोला। श्रोताज्यू, कार्यक्रम मसीहको कथाको पहिलो भागको हामी अन्त्यतिर आइपुगेका छौँ। तबसम्म हामीलाई नाटकमा साथ दिनुहुने मित्रहरू आगमन अधिकारी जुएल भुजेल र चन्मन श्रीमालाई धन्यवाद भन्दै, म र मेरो साथमा साथ दिने प्राविधिक मित्र खिमन सोती अनि म पौलस पाण्डे पनि तपाईँहरूलाई कार्यक्रम मसीहको कथा दोस्रो भाग भोलि लिएर आउने वाचा गर्दै आजलाई भने बिदा माग्छौँ। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।